नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2079 साल जेठ 31 गते मंगलबार, ज्येष्ठ शुक्ल पूर्णिमा तिथि, तदनुसार सन् 2022 जून 14 तारीख, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्र पृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। विपद पूर्व तयारी कार्ययोजना पारित शीर्षकमा छापिएको खबर हो यो। मनसून भित्रिएसँगै देशव्यापी वर्षा शुरू हुन लाग्दैछ, त्यससँगै बाढ़ी पहिरोका घटना पनि हुन थालेका छन्। यस वर्ष औसत भन्दा बढ़ी वर्षा हुने र त्यसबाट 20 लाख जनसंख्या र 4,21,000 घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ। यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको छ। सम्भावित बाढ़ी पहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले 77 वटै जिल्लामा विशेष सतर्कतासहित पूर्व तयारीमा जुटेको हो। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा सोमबार गृहमन्त्री मन्त्रालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2079 पारित गरेको छ। मनसून जन्य विपदका घटनाबाट हुन सक्ने क्षति कम गर्न भइरहेको पूर्व तयारीबारे समीक्षा पनि बैठकले गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सो कार्ययोजनामा अघिल्लो वर्ष बाढ़ी पहिरो तथा डुबानको क्षति तथा अघिल्ला 10 वर्षको मनसूनको अवस्थालाई विश्लेषण गरी कार्ययोजना तयार गरेको छ। कार्ययोजनामा 14 वटा विभिन्न सरोकारवाला निकायसहित 3 वटा सुरक्षा निकायको जिम्मेवारी तोकिएको छ। गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलले बैठकमा सम्भावित विपदको जोखिम न्यूनीकरणका लागि भइरहेको काम तथा थप पूर्व तयारीबारे समीक्षा भएको जानकारी दिनुभयो। यसैबीच सम्भावित विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल मुलुकका 10 स्थान तयारी अवस्थामा तैनात गरिएको छ। काठमाडौँ उपत्यकामा 2 तथा 7 प्रदेशमा तालिम प्राप्त जनशक्ति तैनात अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले जानकारी दिनुभयो। जल उत्पन्न प्रकोपमा प्रतिकार्य तथा खोज तथा उद्धारका लागि विपद उद्धारका आधुनिक सामग्री सहित 24 घण्टा उद्धार टोली तयारी अवस्थामा रहेका छन्। विपद पूर्व तयारी कार्ययोजना पारित, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। तत्काल मल उपलब्ध गराउन सरकारलाई निर्देशन, नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभाले किसानलाई तत्काल मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद विशाल भट्टराईले संसद बैठकमा पेश गरेको रासायनिक मल सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधि सभाले सरकारलाई यस्तो निर्देशन दिएको हो। प्रतिनिधि सभाले पारित गरेको प्रस्तावमा कुल गृहस्थ उत्पादनमा 25% योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। प्रस्तावमा भनिएको छ, कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन सरकारलाई निर्देशन गर्दछ। धान बाली लगाउने समयमा पनि रासायनिक मल उपलब्ध नभएको विषयमा प्रतिनिधि सभाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसद बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतार चढ़ावका कारण समयमै मल ल्याउन नसकिएको स्वीकार गर्नुभएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। वाम गठबन्धन प्रयास अघि बढ़ेकै हो, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट 3 समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास शुरू भएको छ। नेपालका कम्युनिष्ट पार्टी विभाजित हुँदा गैर कम्युनिष्टहरू हावी भएकाले कम्युनिष्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो, तर नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनर्स्थापित भयो। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएको छ। एमाले माओवादी केन्द्र र एकीकृत समाजवादी बीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल शुरू भएको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नतिजा नल्याएको निष्कर्ष निकालिसकेका छन्। माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढ़ी विजयी भए पनि लोकप्रिय मत घटेको छ, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। भारतसँग उच्चस्तरीय वार्ताको तयारी हुँदैछ, गोर्खापत्र दैनिकले छापेको खबरको शीर्षक हो। यो आर्थिक वर्ष 2079-80 को विनियोजन विधेयकबारे सांसदहरूले मन्त्रालयगत रूपमा उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने क्रम शुरू भएको छ। सोमबारको बैठकमा वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न उच्चस्तरीय वार्ताका लागि गृह कार्य भइरहेको बताउनुभयो। सरकार कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका काली नदी पूर्वका भूभाग नेपाली भूमि हो भन्नेमा दृढ़ रहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, त्यो स्थान नेपालको भोग चलनमा ल्याउन सरकारले वार्ता गर्न कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानका लागि काम भइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। घुस सम्बन्धी 91.5% मुद्दामा सफाई, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। 25 जेठ 1,28,00,000 घुसको बिगो रहेको मुद्दामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति राजकुमार रौनियारलाई सफाई, यो सहित घुस सम्बन्धी 7 मध्ये 6 मुद्दामा सफाई र 1मा आंशिक ठहरको फैसला। 19 जेठमा घुस सम्बन्धी 17 मुद्दामा फैसला, 17 वटामै सफाई, 18 जेठमा भ्रष्टाचार सहितका 13 मुद्दामा फैसला, घुस सम्बन्धी 12मा सफाई, 5 जेठमा भ्रष्टाचार सहितका 10 मुद्दाको फैसला, घुसका 8 सहित सबै मुद्दामा सफाई। घुस रिश्वत सम्बन्धी मुद्दामा विशेष अदालतबाट जेठ महिनामा भएका फैसलाका यी त केही उदाहरण मात्र हुन्। पछिल्लो 3 महिनामा विशेष अदालतले घुस सम्बन्धी 178 मुद्दामा फैसला सुनाएको छ, जसमध्ये 163 अर्थात करिब 92% मुद्दामा प्रतिवादीले सफाई पाएका छन्। सर्वोच्च अदालतले एक वर्ष अघि अख्तियार दुरूपयोग अनुसन्धान नियमावलीको नियम 30 खारेज हुने फैसला गरेको थियो। नियम 30 अख्तियार आफैले घुस बापतको रकम उपलब्ध गराएर स्टिङ अपरेशन गर्न सक्ने प्रावधान छ। 8 वैशाख 2078 सर्वोच्चले 2 पुस 2074 दायर अधिवक्ता विष्णुप्रसाद घिमिरेको रिटमाथि आदेश दिँदै अख्तियारले प्रमाण सृजना गर्ने नभई प्रमाण संकलन मात्र गर्नुपर्ने फैसला सुनायो, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। भूटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोड़ौं असुली, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारी समन्वय तथा संयन्त्रबाटै भूटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने प्रलोभन देखाएर गैर शरणार्थी युवाबाट मोटो रकम असुलेको पाइएको छ। संगठित गिरोहले दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, झापा, मोरङ, सुनसरी, गोर्खा, कास्की लगायत जिल्ला का युवाबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी उठाएको हो। गिरोहको सक्रियताका कारण यसअघिको छुटफुट शरणार्थी प्रमाणीकरण नै शंकास्पद देखिएपछि गृह मन्त्रालयले छानबिन प्रक्रिया अघि बढ़ाएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा नीरज राई, काठमाण्डुका सन्देश शर्मा, केशव प्रसाद दुलाल, सानु भण्डारी सहितले शरणार्थीका नाममा अमेरिका पठाउन भन्दै रकम उठाएको स्रोतले जनाएको छ। उनीहरूलाई बुझाइएको रकम मध्येको केही बैंक अर्धकट्टी सुरक्षित रहेको छ। गृह मन्त्रालय र नेपाल प्रहरीले गिरोहबाट गैर शरणार्थीलाई अमेरिका पठाउने नाममा भएको असुली धन्दाबारे सूचना आएको र त्यसबारे छानबिन गरिरहेको जनाइएको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। प्रदेश बजेटको तयारी शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। प्रदेश सरकार आगामी आर्थिक वर्ष 2079-80 बजेट निर्माणमा जुटेका छन्। संघीय सरकारले जेठ 15 नै बजेट ल्याइसकेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 2 अनुसार प्रदेश सरकारले प्रत्येक वर्षको असार 1 गति आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ। बजेट ल्याउनु अघि प्रदेशको नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्थासँगै प्रदेश सरकारले प्रदेश विधायिकामा सार्वजनिक गरिसकेका छन्। त्यही नीति तथा कार्यक्रम प्रदेश विधायिकाबाट पारित गरी सोही ढाँचाभित्र रहेर बजेट ल्याउने गरिन्छ। गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ। कान्तिपुर दैनिकमा सरकार सम्पत्ति विवरण नलुकाउ शीर्षकमा सम्पादकीय छापिएको छ भने राजधानी दैनिकमा फेरि पनि पूँजीगत खर्चकै समस्या शीर्षकमा सम्पादकीय छापिएको छ। यता अन्नपूर्ण पोस्टमा अर्थमन्त्रीको अनर्थ कार्य शीर्षकमा सम्पादकीय छापिएको छ भने नागरिक दैनिकले मलमा मालको अलमल शीर्षकमा सम्पादकीय बनाएको छ। मल आपूर्तिका लागि वर्षेनी ग्लोबल टेण्डर हुन्छ, तोकिएको समयमा तिनले मल ल्याउँदैनन्, मलको कारोबार नगर्ने कम्पनीले समेत पहुँचका आधारमा ठेक्का पार्छन्, तर तिनले मल ल्याउन नसक्दा पनि कार्यवाही हुँदैन, उल्टै तिनले मागे अनुसार म्याद थप हुन्छ, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाव बढ़िरहेको हुन्छ, ठेक्का सम्झौता गर्दा एउटा मूल्य हुन्छ, पछि अमेरिकी डलरको मूल्य बढ़ेका कारण घाटा हुने ठानेर ठेकेदारले मल ल्याउँदैनन्, सरकारले ठेकेदार मार्फत मल ल्याउन नसक्ने हो भने आफ्नै संयन्त्र प्रयोग गरे हुन्छ, सरकारबीच सम्झौता गरेर पनि चाहिएको बेलामा मल दिन सक्ने क्षमता हुनुपर्छ। जारी अधिवेशनमा सांसदहरूले किसानलाई मल उपलब्ध नभएको जानकारी गराएका छन्। सांसदले संसदमा जानकारी गराएको र सभामुखको समेत ध्यानाकर्षण भएको विषयमा सरकारको ध्यानाकर्षण चाहिँ किन हुन सक्दैन? मलमा मालको अलमल नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यता नेपाल समाचार पत्रले पनि मलकै प्रसंगलाई सम्पादकीयमा छापेको छ। मल अभाव राष्ट्रिय लज्जा शीर्षकमा, त्यस्तै गरेर कारोबार दैनिकले नागरिकलाई महँगीको मारबाट बचाऊ शीर्षकमा सम्पादकीय छापेको छ। आयातमुखी अर्थतन्त्र भएका कारण मूल्यवृद्धिले झन नागरिकको क्रय शक्ति क्षय गर्छ र भर्खर गरीबीको रेखाबाट माथि आएको जनसंख्या यसबाट पीड़ित हुनेछ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू। खेतीको समयमा मल अभाव, सरकारसँग दीर्घकालीन सोच नभएको आरोप, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो। बजारमा रासायनिक मलको अभाव भएपछि प्रतिनिधि सभाले सम्भावित सबै उपाय अवलम्बन गरी कृषकलाई सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा दर्ता गराएको रासायनिक मल अभाव सम्बन्धी अत्यन्त जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलपछि बैठकले यस्तो निर्देशन दिएको हो। कारोबार दैनिकले नै अर्को प्रसंगलाई पनि अग्रपृष्ठमा छापेको छ। सामाजिक सुरक्षामा सरकारी कर्मचारी नै अटाएनन् शीर्षकमा सरकारी सेवामा कार्यरत करार र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने योजना कार्यान्वयन गर्न नसकेपछि यो विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै हटाइएको छ। पछिल्ला दुई आर्थिक वर्षको बजेटमा सरकारी सेवामा कार्यरत करार र अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षा योजना सूचीकृत गर्ने योजना थियो। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। बजेटमा करको दर परिवर्तन गर्दा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रयोग गरेको भन्दै एमाले सांसदहरूले उहाँको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अर्थमन्त्रीले बजेट निर्माणमा राष्ट्रघात नै गरेको बताउनुभयो भने संचार माध्यमले स्पष्ट रूपमा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको प्रयोग गरेर करको दरमा हेरफेर गरेको कुरालाई खुलाएको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताउनु भएको छ। गत वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब 6,42,000 मृतक मतदाता रहेको अनुमान गरिएको छ। त्यस्ता मृतक मतदाता सम्बन्धी समाचार आइतबारको गोर्खापत्रमा प्रकाशित भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसदहरूले प्रश्न उठाउनु भएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताउनु भएको हो। प्रमुख आयुक्त थपलियाले भन्नुभयो, म आफै मलामी गएको छु, तर ती व्यक्तिको नाम म मतदाता सूचीबाट हटाउन सक्दिन। उहाँले मरेको व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्रका आधारमा मात्र सूचीबाट नाम हटाउन मिल्ने र त्यो कार्यक्षेत्र आयोगको नरहेको स्पष्ट पार्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु उपत्यकामा वर्षेनी देखा पर्ने गरेको झाडापखाला यसपालि पनि विस्तारै देखिन थालेको छ। हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखा परेको छ भने विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। ती तीन साता यता हरेक ठूला अस्पतालमा प्राय दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन्। मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शारीरिक शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाई छ। गर्मी मौसम शुरू भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाण्डु मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ। सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाई छ। दैनिक पेटको समस्या लिएर आउने बिरामी मध्ये 40% दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भइएको पाइएको सोही अस्पतालका चिकित्सक डाक्टर अफ्तार जावेदले बताउनुभयो। उपत्यकामा झाडापखाला फैलन सक्ने नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु महानगरपालिकाले राजधानीका सात बैंकसहित 33 निकायका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। काठमाण्डु महानगरपालिकाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुरा, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी फर्म, व्यवसायिक गैर सरकारी संघ संस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा सात बैंक, 20 रेस्टुरेन्ट सहित 33 निकायले अनुमतिका लागि निवेदन दिएका छन्। काठमाण्डु महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाई पीपीपीले गएको आइतबार सूचना जारी गरेको थियो। पीपीपी प्रमुख एवं निर्देशक नूर निधि नेउपानेले सूचना जारी भएको एक साताको अवधिमा सातवटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिनुभयो। बैंक, रेस्टुरा सहित 250 स्थानमा सार्वजनिक शौचालय नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। र लाङटाङ खोला जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र लिन चाहिने कागजात पेश गर्न नसकेपछि विद्युत विकास विभागले प्रवर्धक कम्पनी एटी वर्ल्ड इन्भेस्टमेन्ट प्रालीलाई दोस्रो पटक पत्र काटेको छ। आयोजनाबारे अदालतमा मुद्दा चलिरहेको र उत्पादन क्षमताबारे अध्ययन समिति गठन गरिएकै अवस्थामा विभागले यस्तो पत्र काटेको हो। आयोजनाको अध्ययन प्रतिवेदन डिजाइन प्रमुख संरचनाको रेखाङ्कन नक्सा निर्माण कार्यतालिका वातावरणीय अध्ययन प्रतिवेदन कम्पनीको अध्यावधिक शेयर संरचना लगायत विवरण बुझाउन भन्दै विभागले गत माघ 24 पहिलो पटक पत्र पठाएको देखिन्छ। यति इन्भेस्टमेन्टलाई पहिलो पटकका लागि दिएको 35 दिनको म्याद गत फागुनमै गुज्रिसकेको छ। उत्पादन अनुमति पत्रका लागि निवेदन दिएको तर आवश्यक कागजात हालसम्म पेश नगरेको भन्दै गत मंगलबार विभागले फेरि 15 दिन अवधिसहितको पत्र काटेको छ। लाङटाङ खोला जलविद्युतको क्षमता घटाउन चलखेल कान्तिपुर दैनिकले अर्थ वाणिज्य पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।